आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
मनमा संसारको अन्तिम घर
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। जीवित प्रभु येशूको मधुर सामर्थ्य नाममा जय मसीह भन्न चाहन्छु। साथै यो बाइबल अध्ययन कार्यक्रममा पनि हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, तपाईहरूलाई यो अवगत गराउन चाहन्छु कि यदि तपाईहरू नयाँ सालको कार्यक्रम समय सारणी चाहनुहुन्छ भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोस्, हामी तपाईहरूलाई सित्तैमा दिन्छौ। साथै कुनै प्रार्थनाका विषयहरू छन् या सुझावहरू छन् भने पनि तपाईलाई सधैँ स्वागत छ। त आउनुहोस् मित्र, अब हामी वचन अध्ययनतिर प्रवेश गरौं। त्योभन्दा पहिले हामी छोटो प्रार्थना गरौं। जीवित अनि सामर्थ्य परमेश्वर बुबा, आज पनि हामी तपाईलाई धन्यवाद, स्तुति, प्रशंसाको भेट चढाउँदै आएका छौं। यो आशा गर्दै कि आफ्नो वचनद्वारा हामी हरेकसँग बातचित गर्नुहुनेछ। जीवित बुबा, तपाईँ आज पनि हाम्रो हृदयको आवश्यक अनुसार बातचित गर्नुहोस्, हामीलाई आत्मिक रूपमा आशिषित तुल्याउनुहोस्। प्रभु, प्रत्येक श्रोताहरूलाई, उनीहरूको आवश्यकतालाई, कठिनाईहरूलाई पनि तपाईँको हातमा राख्न चाहन्छु। नाम नाम गरेर आशिष दिनुहोस्। सबै बिन्ती प्रार्थना तपाईँको सामर्थ्य हातमा राख्दै माग्दछु यो छोटो प्रार्थना येशू ख्रीष्टको नाममा, आमेन। मित्र, आज हामी परमेश्वरको वचन अध्ययन श्रेष्ठ गीत 4 अध्यायबाट देख्न गइरहेका छौं। यो दुल्हाको प्रेम गीत हो। यो पूरा अध्याय आखिरी पद बाहेक सबै दुल्हाको गीत हो। यसले त्यस केटीको लागि सुलेमानको प्रेमको व्यक्त गर्दछ, जसलाई एफ्रेम पहाड़ी प्रदेशमा उसले भेटेका थिए र आफूसँग शहरमा ल्याएका थिए। मलाई लाग्छ तिनले पहिलो पल्ट उत्तम जुत्ता लगाउन पाएकी थिइनन्। अहिले तिनले सुन्दर र दामी कपड़ाहरू पहिरहेकी छिन्, लगाइरहेकी छिन् र तिनी सुलेमानको मेजमा बस्छिन्। कस्तो मौका तिनले पाएका थिए र तिनी यसमा आनन्द मनाइरहेकी थिइन्। जब हामी यो अध्याय पढ्दा हामी यो देख्नु पर्दछ कि परमेश्वरको आत्माले हाम्रो निम्ति ख्रिष्टको प्रेमको देखाउन प्रयत्न गरिरहनु भएको छ। त्यो यो अद्भुत र व्यक्तिगत सम्बन्धद्वारा वर्णन गरिएको छ। यसले हामीलाई चर्चको लागि र ख्रिष्टको प्रेम र हरेक विश्वासीको लागि उहाँको प्रेमको देखाउँछ। यो दुल्हाको प्रेम गीत हो वा प्रभु येशु ख्रिष्टको प्रेम गीत हो। यो स्पष्ट छ कि उहाँले चर्चको बारेमा बोल्नुहुन्छ जब उहाँले भन्नुहुन्छ श्रेष्ठ गीत 4:7 पदमा, तिमी सुन्दरी छौ हे मेरी प्रिय, केही दाग नभएको सुन्दरी। यो ख्रिष्ट चर्चको बारेमा, हरेक विश्वासीको बारेमा बोलिरहनु भएको छ। उहाँ तपाईँ र मेरो लागि बारेमा बोलिरहनु भएको छ। के यसको मतलब यो हो कि हामी सिद्ध बन्नु गइरहेका छौ? ओ, कदापि होइन। एफिसी 5:25-26 पदमा पाउल भन्छन्, हे पतिहरू हो, आफ्ना पत्नीलाई प्रेम गर जसरी ख्रिष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो र त्यसका निम्ति आफैलाई अर्पण गर्नुभयो र उहाँले त्यसलाई वचनद्वारा पानीले धोएर शुद्ध गरी चोख्याउनुभयो। उहाँले हामीलाई आफ्नो खुनद्वारा शुद्ध गर्नुभयो। उहाँको बलिदानद्वारा हामीले पापको क्षमा माफ पाएका छौं। त्यसकारण त्यहाँ हाम्रो विरुद्धमा कुनै दण्डको आज्ञा छैन। तर उहाँले हामीलाई परमेश्वरको वचनद्वारा शुद्ध गर्न र पवित्र गर्न पनि गइरहनु भएको छ। एफिसी 5:27 पदमा भनिएको छ, र महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई जसमा दाग वा चौरी वा यस्तै अरू कुनै कुरा हुँदैन, तर त्यो पवित्र र निष्कलंक हुन्छ। अनि उहाँ नै एक हुनुहुन्छ जसले चर्चलाई बिना चौरी र बिना दाग बनाउनुहुनेछ। हामी ख्रिष्टमा देखिनेछौ मित्र। अहिले उहाँले चर्चमा हेरेर यो भन्न सक्नुहुन्छ, तिमी सुन्दरी छौ हे मेरी प्रिय,
केही दाग नभएकी सुन्दरी, किनभने उहाँले चर्चबाट र हरेक सत्य विश्वासीबाट दागको मेटाउनु भयो, हटाउनु भयो। यहाँ श्रेष्ठ गीत 4:1 भनिएको छ, हे मेरी प्रिय, तिमी कति सुन्दरी छौ, असाध्य सुन्दरी। घुम्टो भित्र लुकेका तिम्रा आँखा ढुकुर जस्ता छन्, तिम्रो केश गिलात पहाड़को भिरालोमा चरिरहेका भेड़ा बाख्राका बगाल जस्तै छ। अनि आगे पद 2-3 भनिएको छ, तिम्रा दाँत चाहिँ भर्खरै कत्रेका भेडीहरूको भर्खरै नुहाएर उक्लिआएका बगाल जस्तै छन्। हरेक भेडीले जमले पाठा ब्याएको छ औ कसैको बच्चा तुहेको छैन। तिम्रा ओठ राता डोरी जस्तै छन् औ तिम्रो मुखका वचन आनन्ददायक छन् र तिम्रो मुख सुन्दर छ। घुम्टो भित्र लुकेका तिम्रा ओठ काटेर दुई फ्याक पारेको दारिमका फलझै छन्। यसरी नै दुलाले आफ्ना दुलहीको देख्छन्। मलाई यो कुरामा निश्चय छ कि कोही कोही जवान केटाले केही केही केटीहरूको आँखा हेरेर र तिनलाई भने होलान् कति सुन्दर आँखा तिनको छ। अनि जब मेरो पत्नीसँग मेरो विवाह भयो मैले यही नै कुरा उसमा देखे। मैले भने, प्रिय, तिम्रा आँखा कति सुन्दर छन्, तिम्रा नाक कति सुन्दर, तिम्रा केश कति सुन्दर। अनि मेरो दृष्टिमा साँच्चै नै सुन्दर पत्नी नै हो। यसले हामीलाई यो कुराको प्रकट गर्दछ, येशूले खालि हामीलाई प्रेम मात्र गर्नुहुन्न तर उहाँले हामीलाई पनि राम्ररी जान्नुहुन्छ। मित्र, हामी उहाँ कहाँ गएर हरेक कुरा भन्न सक्छौ। हामीले कुनै कुरा छोपछाप गर्न कोसिसको कुनै काम छैन। हामीले हाम्रा हृदयमा भएका हरेक कुरा भन्न सक्छौ, हाम्रा पापहरूको बारेमा बताउन सक्छौ। ती कुराहरू हामी उहाँलाई बताउन सक्छौ जुन हामी हृदयहरूमा र जीवनहरूमा छन्, अनि ती कुराहरूसँग व्यवहार गर्ने त्यही नै तरिका हो। के तपाईसँग हीनता भावना छ, इन्फिरियोरिटी कम्प्लेक्सन छ भने प्रभु येशूलाई यसको बारेमा भन्नुहोस्। उहाँसँग मात्र यसको लागि उत्तर छ। एकजना सुप्रसिद्ध क्रिस्टियन मनोचिकित्सकले मलाई केही साल पहिले भनेथे, तपाईँ हीनता भावनाबाट मुक्त हुन सक्नुहुन्न। मनोचिकित्सकले गर्न सक्ने काम नै व्यक्तित्वमा एक स्थानदेखि अर्को स्थानमा सार्नु हो। कसैले यसको निम्ति पाउने खास समाधान ख्रिष्टको क्रुसमा मात्र हो। म विश्वास गर्छु कि त्यहाँ नै मानिसहरू आफ्ना त्यस्ता हीन भावनासँग जानुपर्छ। अगस्तिनले भने, हाम्रा हृदयहरू तबसम्म विश्रामहीन छन् जबसम्म हामी ख्रिष्टमा आउँदैनौ। पावलले लेखे फिलिपी 4:13, मलाई शक्ति दिनुहुने ख्रिष्टद्वारा म सबै कुराहरू गर्न सक्दछु। सम्भवत हुन सक्छ, अरू त के, तपाईलाई आफ्नो हीनता भावनाबाट मुक्त हुने आवश्यक पनि छैन। यसले तपाईलाई उहाँमा तपाईँको शक्तिको पत्ता लगाउन सहायता गर्नेछ, अनि यसले तपाईलाई अहंकारी घमण्डी ख्रिस्टियन बन्ने कामबाट बचाउनेछ। यसले तपाईलाई सारा महिमा उहाँलाई दिन सहायता गर्नेछ। के तपाईसँग त्यस्ता आदतहरू छन् जुनको लागि परिवर्तन गर्न चाहनुहुन्छ? तब उहाँ कहाँ गएर यसको प्रस्ताव गर्नुहोस्। वा कृपामा धनी हुनुहुन्छ, प्रभुलाई पाएदेखि अहिलेसम्म म प्रभु कहाँ 200-300 भन्दा धेरै मेरो जीवनका केही कुराको बारेमा भन्न गए होला। उहाँ म प्रति अति नै धेरै कृपामा धनी रहनुहुन्छ र धनी हुनुहुन्छ र मलाई सम्हाल्नुभयो, दया देखाउनुभयो। यद्यपि म बार बार लडे तापनि म उहाँका निरन्तर पश्चातापी हृदय लिएर गइरहे। मित्र, उहाँ कहाँ जाने काम अद्भुत हो। तपाईलाई थाहा छ तत्पश्चात के भयो? जब समय आयो उहाँले मलाई उहाँको आफ्नै तरिकामा विजय दिनुभयो। हाम्रा प्रभु आफ्ना अचम्मका कामहरू पूरा गर्न रहस्यमय तरिकामा चाल चल्नुहुन्छ। उहाँले मेरो नियम र तपाईँको नियमहरूको पछ्याउनुहुन्न। उहाँले आफ्नै समयमा र आफ्नै तरिकामा सहायता गर्नुहुन्छ। म तपाईँलाई भनौँ, उहाँले हामीलाई अति नै नजिकबाट जान्नुहुन्छ। उहाँले हाम्रा जीवनका अति नै साना भन्दा साना कुराहरूको जान्नुहुन्छ। हामी उहाँका गएर हरेक कुरा भन्नलाई कहिले पनि डराउनु हुँदैन। पछ्यौमा भनिएको छ, जब दिन शीतल हुँदै जान्छ र छाया हराउँदै जान्छ म मूर भएका पर्वतमा र जटामसी भएको डाँडामा जानेछु। यो नै स्थानमा हाम्रा समस्याहरूका समाधानको निम्ति जान आवश्यक छ। मूर भएको पर्वत ख्रिष्टको क्रुसको प्रतीक हो, किनभने मूरले उहाँको मृत्युको बताउँछ। त्यहाँ नै तपाईँ सान्त्वना, उद्धार, सहायता र आशा पाउनुहुन्छ। अनि जटामसी भएको डाँडाले उहाँको जीवनको संकेत गर्दछ। तर खाली उहाँको संसारिक जीवनको मात्र संकेत गर्दैन, तर उहाँको महिमित शरीरको पनि। पावलले लेख्छन् दोस्रो कोरन्थी 5:16, यसकारण अब उसो हामी कसैलाई पनि शरीर अनुसार चिन्ने गर्दैनौ, हामीले ख्रिस्टलाई शरीर अनुसार चिनेका भए तापनि अब उसो चिन्दैनौ। अहिले हामी उहाँलाई महिमित ख्रिस्टको रूपमा चिन्दछौ। तपाईँको समस्याको समाधान ख्रिस्टलाई चिन्ने वा थाहा पाउने कुरामा छ। फिलिपी 2:5 भन्छ, ख्रिस्ट येशूमा जुन मन थियो त्यही मन तिमीहरूमा पनि होस्। त्यही नै कारण मित्र म निरन्तर भनिरहेको छु कि सम्पूर्ण उत्तर परमेश्वरको वचनमा छ। उहाँको वचनको अज्ञानताको कारण मानिसहरू उत्तरको निम्ति अरू कुनै स्थानमा खोज्छन्, अनि त्यस्ता मानिस झुट्टा शिक्षाको शिकार हुन्छन् र तिनीहरूमाथि फाइदा उठाउँछन्, कारण तिनीहरूको वचनको राम्ररी ज्ञान छैन। तर यो परमेश्वरको वचनद्वारा हामी येशु ख्रीष्टसँग परिचित हुँदछौ र हामी उहाँसँग संगति गर्न सिक्छौ र त्यहाँ हामी उहाँमा आनन्द र सन्तुष्ट पाउँदछौ। तपाईँ र म वास्तवमा थाहा पाउन सक्दैनौ कि उहाँ हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ। उसको कुरालाई सुनौ, 9:10 भनिएको छ, हे मेरी बहिनी तिमीले त मलाई मोहित गराएकी छौ, हे मेरी दुली तिमीले नै मोहित गराएकी छौ। तिम्रो आँखाको एक झलकले, तिम्रो हारको एउटा रत्नले तिम्रा स्तनहरू कति सुन्दर छन्। हे मेरी बहिनी, हे मेरी दुली, तिम्रो प्रेम दाग मध्य भन्दा पनि सुगन्धित छ, औ तिम्रा अत्तरहरू सबै मसलाको बास्ना भन्दा पनि मिठा छन्। मित्र, यहाँ दुल्ला दुलीको बारेमा बोलिरहेको कुराले प्रभु येशु विश्वासीको बारेमा जो उहाँका हुन् तिनीहरूसँग बोल्नुहुने कुराको चित्रित गर्दछ। यति नै धेरै उहाँले आज हामीलाई प्रेम गर्नुहुन्छ। ओ मित्र, यदि हामीले वास्तवमा उहाँले कति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा जाने, यसले हाम्रा हृदयहरू टुटाइदिने थिए। केवल परमेश्वरको आत्माले मात्र यो प्रेम हामीलाई वास्तविक बनाइदिनुहुन्छ। कुनै कुनै मानिसहरू आफ्नो कोठामा वा कहीँ कतै पर्खालमा लेख्छन्, येशु तिमीलाई प्रेम गर्नुहुन्छ। अमित्र, यहाँ प्रश्न छ, कसरी तपाईँ जान्नुहुन्छ कि उहाँ तपाईँलाई प्रेम गर्नुहुन्छ? के तपाईँले त्यो प्रेम आफै स्वयंमा अनुभव गर्नुभएको छ? के तपाईँ अहिले बिल्कुलै यसै बेला उहाँको प्रेमको बारेमा सचेतन हुनुहुन्छ? ओ मित्र, उहाँ तपाईँलाई प्रेम गर्नुहुन्छ, उहाँसँग प्रेममा फस्नुहोस्। अहिले निम्न पदमा दुल्ली बोल्न थाल्छिन्। 16 भनिएको छ, हे उत्तर बतास जाग, हे दक्षिण बतास आइज, त्यसको सुगन्ध चारैतिर फैलिन मेरो बगैँचामा बह, र मेरा प्रियले आफ्नो बगैँचामा आएर त्यसका उक्तम उक्तम फलहरू खाएर भोग गरून्। यो कुराको याद राख्नुहोस् कि प्रभुले आफ्ना चेलाहरूलाई माथिल्लो कोठामा सिकाउनु भयो, जुन हामी युहन्ना 13:17 देख्दछौ। यसको बीचमा युहन्ना 14 हामी प्रभु येशूलाई चेलाहरूले उहाँलाई बार बार प्रश्न सोधेर रोकिरहेका थिए, अनि उहाँलाई प्रश्न सोधेर आखिरमा रोक्ने वा बाधा दिने चाहिँ यहुदा थियो। के तपाईँले कहिले उसलाई, यानी के तपाईँले कहिले यहुदाले प्रभुलाई सोधेका प्रश्नको ध्यान दिनुभएको छ? सुन्नुहोस्, युहन्ना 14:22 यहुदाले जो इस्करियोती होइन उहाँलाई भने, प्रभु के भएको छ र तपाईँले आफैलाई हामी कहाँ प्रकट गर्नुहुनेछ तर संसार कहाँ चाहिँ होइन? उसले भावमा भनिरहेका छन्, यहाँ संसारमा हुने कुरा अद्भुत हो, तपाईँले तपाईँ स्वयंका बारेमा यी अद्भुत सत्यताहरू हामीलाई प्रकट गरिरहनु भएको छ, तर बाहिर संसारको बारेमा नि के? तपाईँले तिनीहरूको बारेमा र त्यहाँ कति पनि प्रकट गरिरहनु भएको छैन। अहिले दुल्लीले सन्देश पाइरहेकी छिन्, हे उत्तर बतास, अनि त्यो उत्तरी बतास चिसो हुन्छ र यसले दुल्लीलाई धेरै ठण्डा गराउँदछ, तर हे दक्षिण बतास आइज, किन त्यो मसला यो अद्भुत अत्तर सुगन्ध अरू कहाँ पनि फैलिन सकोस् र तिनीहरूले त्यसको आनन्द उठाउन सकोस्। उत्तरी बतास अति नै ठण्डा चिसो छ, मुटुलाई कमाउने कठाङ्ग्रिने चिसो, र स्वाभाविक रूपमा तिनी त्यसबाट साथै हामी सबै पनि सिकुट्दछौ। तैपनि यदि फल फलाइमा प्रवीणता हुनको लागि हिउँदको ठण्डा उति नै धेरै आवश्यक छ जति ग्रीष्मको गरम, यी दुवैको सन्तुलन हुन आवश्यक छ कुनै पनि बोटले उचित फल दिने कुरामा। उदाहरणको निम्ति स्याउहरूको लागि ठण्डा जलवायुको आवश्यक छ, अनि आँप कटर इत्यादिको निम्ति गरम जलवायु। अनि यो हाम्रो जीवनमा पनि सत्य छ, हामीलाई पनि विभिन्न प्रकारका परिस्थितिका परीक्षाका अति नै धेरै आवश्यकता छ त्यस्ता किसिमका कुराहरूको, र हाम्रा जीवनमा उचित धार्मिकताको फलहरू फलाउनलाई। यदि हरेक कुरा जीवनमा आसानी र मजाको भए, हरेक कुरा ठिकठाक चलिरहे, तिनीहरू विश्वास अरुचक हुनेछन्, होइन र? त्यसकारण उत्तरी बतास साथै दक्षिणी बतासको हुन नित्यन्त आवश्यक छ। मतलब हाम्रा जीवनमा विभिन्न किसिमका परिस्थितिहरू आउन पनि आवश्यकता छ, किनकि ती कुराहरूले हाम्रो जीवनलाई उहाँ कहाँ एक नजिक आउनमा सहायता गर्दछ, र जुनद्वारा हामी हाम्रो जीवनमा धार्मिकताका फलहरू फलाउन सक्छौं। त्यसकारण जब जब हाम्रो जीवनमा तीता कठिनाईका परिस्थितिहरू आउँछन्, समस्याहरू आउँछन्, आँधी बेरी रूपी समस्या कष्टहरू आउँछन्, त्यसबेला हामी कहिले पनि निराश नहौं, कहिले पनि हामी गुनासो नगरौं, प्रभुलाई हामी कहिले पनि धिक्कार नगरौं र उहाँलाई दोष नलगाऊ, किनकि ती कुराहरू हाम्रो जीवनको निम्ति, हाम्रो फाइदाको निम्ति आवश्यकता छन्। ती कुराहरूले हाम्रो जीवनमा केही न केही असल काम गरिरहेको छ। वचनले भन्दछ, उहाँलाई प्रेम गर्नेहरूको निम्ति हरेक कुरा मिलेर भलाइको काम गर्दछ, हरेक कुराहरू मिलेर भलाइको काम गर्दछ। यदि हाम्रो जीवनमा आज कुनै किसिमको समस्या छ, आपत छ, विपद छ, कठिनाइहरू छ भने हुन सक्छ त्यहाँ तपाईँ र मेरो जीवनको निम्ति कुनै उद्देश्य छ, कुनै योजना छ, अनि त्यो योजना सधैँ नै असल र फाइदाको निम्ति छ। यो कुरा हामी बाइबलमा थुप्रै जग्गामा देख्दछौ। अय्युबको जीवनमा हेर्नुहोस्, उनको जीवनको सुरुदेखिको जीवनलाई तपाईँ हेर्नुहोस्, उनको जीवनमा के कस्ता समस्याहरू आए, कस्ता कठिनाइहरू आए, कस्ता किसिमका विपत्तिहरू आए, हामीले अय्युबको पुस्तक अध्ययन गर्दा पढिसकेका छौं। उनी धर्मी मानिस थिए, विश्वासयोग्य इमानदारी मानिस थिए, तर पनि उनको जीवनमा परीक्षा आयो, तर त्यसमा परमेश्वरको केही योजना र इच्छा थियो, र त्यो इच्छा, योजना, उहाँको उद्देश्य पूरा भयो। अन्तिममा हामी देख्दछौ कि अय्युबको जीवनको बारेमा परिणाम कस्तो भयो भन्ने कुरा, उनले पहिलेको आफ्नो जीवन भन्दा अझ धेरै गरेर आशिष पाए, उनको जीवन पहिलेको भन्दा कति हो कति धेरै राम्रो भयो। मित्र, त्यसकारण हरेक कुराहरू मिलेर नै भलाइको काम गर्दछ हामी विश्वासीको निम्ति। त्यसकारण जब निराश आउँछ, दुःख आउँछ, विपत्ति आउँछ, कष्टहरू आउँछ, त्यतिखेर हामी कहिले पनि नतिल्यौं, कहिले पनि गनगन नगरौं, बरु प्रभुमै आफ्नो भरोसा, आफ्नो विश्वास लगाइराखौं, आफ्नो आँखा नजर लगाइराखौं। उहाँले तपाईँलाई र हामी हरेकलाई सम्भाल्नुहुन्छ।
श्रोता अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 9847335679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।